रमजान और हम, रमजान और हम, रमजान और हम, रमजान और हम। कोई वो पेशा कोई काम हो, कोई वो मनसब कोई नाम हो, रमजान और हम।
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله فرمان مصطفى صلى الله عليه وسلم جس کا خلاصہ کل برز قیامت لوگوں میں سے میرے نزدیک زیادہ قریب ہوگا جس نے دنیا میں مجھ پر زیادہ درود پاک پڑھے ہوں گے۔ صلو علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وسلم۔ پیارے پیارے اسلامی بھائی اور مدنی چینل کے ناظرین، آپ دیکھ رہے ہیں پروگرام رمضان اسپیشل جس کا نام ہے رمضان اور ہم، اور انشاءاللہ الکریم اسی پروگرام میں آپ آگے چل کر دیکھیں گے بڑا ہی انٹرسٹنگ ایک سیگمنٹ جس کا نام ہے محنت کشوں کا رمضان۔ جی ہاں، اس میں محنت کش افراد سے جانا جائے گا، ان سے معلوم کیا جائے گا وہ اپنے رمضان کو کس انداز میں گزار رہے ہیں۔ مزید آگے چل کر آپ دیکھیں گے عوام کا رمضان، کہ عوام اپنے رمضان کو کس انداز میں گزار رہی ہوتی ہے۔ اور اسی پروگرام میں آپ ہمارے ساتھ آخر تک رہے گا، آپ مزید سیگمنٹ دیکھیں گے، اس میں آپ جانیں گے ہمارے مبلغین سے زندگی کو آسان ذرائع سے زندگی کو آسان بسر کرنے کے جو اصول ہوں گے اس پر یہ کلام فرمائیں گے۔ اور اسی پروگرام کے اندر آگے چل کر آپ کو ہم ملوائیں گے پروفیشنل سے، پروفیشنل کی روٹین دکھائیں گے وہ اپنے رمضان کو کس انداز میں گزار رہے ہیں۔ اور اسی پروگرام میں آپ مزید دیکھیں گے ریاستی قانون پر عمل کرنا کس قدر ضروری ہے۔ تو آخر تک ہمارے ساتھ رہیے گا، دیکھنا مت بھولیے گا رمضان اسپیشل پروگرام جس کا نام ہے رمضان اور ہم۔
رمضان اور ہم۔
کیا نام ہے آپ کا؟
غلام حسین۔
غلام حسین بھائی، غلام حسین بھائی بوری ووری اٹھا رہے تھے، وزنی بوری لگ رہی تھی؟
جی لگ رہی ہے وزنی۔
اچھا وزنی لگ رہی ہے۔ رمضان کیسا گزر رہا ہے؟
اچھا گزر رہا ہے۔
اچھا
جی،
کیا روٹین ہوتا ہے آپ کا؟ کب اٹھتے ہیں، کب سوتے ہیں، کب یہاں پر آتے ہیں؟
8 بجے آتے ہیں۔
اچھا
جی،
اور کب تک کام کرتے ہیں؟
4:30-4:45 بجے تک۔
4:30-5 بجے تک کام چل رہا ہوتا ہے۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ۔
جی کیا نام ہے آپ کا؟
قربان علی۔
قربان علی بھائی، قربان علی بھائی پہلے تو بتائیں آپ کی عمر کتنی ہے؟
میری عمر 18 سال۔
18 سال ہو گئی ہاں۔ رمضان کیسے گزر رہے ہیں آپ کے؟
صحیح ہے۔
کیا روٹین ہوتا ہے، کیسے گزرتا ہے رمضان کا، کیا ٹائم ٹیبل ہوتا ہے؟ چھٹی کس دن ہوتی ہے؟
جمعے کو۔
جمعے کو ہوتی ہے۔ اچھا اچھا، افطار گھر پر ہی کرتے ہیں سب کے ساتھ؟
سب کے ساتھ۔
چلے بھائی، ہمارے قربان بھائی بھی ماشاء اللہ محنت کا کام کر رہے ہیں، چلے اللہ پاک برکت دے۔ آئیے مزید محنت کا شو کی جانب چلتے ہیں۔
رمضان۔
کیا نام ہے آپ کا؟
فدا حسین۔
فدا حسین بھائی، رمضان کیسے گزر رہا ہے آپ کا؟
اسے اچھا گزر رہا ہے، روزے تو چل رہے ہیں۔
صحیح صحیح،
اچھا گزر رہے ہیں۔
صحیح، کیا آپ کا نظام الاوقات کے لیے، وقت کیسا گزرتا ہے، کس وقت اٹھتے ہیں، کس وقت جاگتے ہیں، کام پہ جاتے ہیں؟
سویرے اٹھتے ہیں، سویرے جاتے ہیں، سحری کے ٹائم مزدوری اللہ کا شکر ہے کرتے ہیں، رکشا چلاتے ہیں۔
کیا نام ہے آپ کا؟
محمد سلیم۔
محمد سلیم بھائی کیسا گزر رہا ہے رمضان؟
بہت اچھے گزر رہے ہیں۔
اچھا کیا روٹین ہوتا ہے آپ کا؟
رات 11 بجے گھر چلے جاتے ہیں، صبح 6 بجے نکلتے ہیں۔
6 سے 11 بجے تک
اپنا ہی کام کرتے ہیں، کیلے کا۔
اچھا اچھا، کیلے کا کام ہے آپ کا؟
رمضان۔
جی کیا نام ہے آپ کا؟
سید افضل علی۔
سید افضل بھائی کیسا گزر رہا ہے رمضان؟
اللہ کا شکر بہت زبردست گزر رہا ہے۔
کیا روٹین ہوتا ہے آپ کا دن میں جاگنے کا، سونے کا، رمضان کا؟
صبح جاب ہوتی ہے گورنمنٹ میں، شام میں اسپتال میں رہتا ہوں لیبارٹری ٹیکنیشین، 4 سے رات 12 بجے تک۔
یعنی ڈبل ڈیوٹی چل رہی ہے آپ؟
جی سر۔
تو شہری میں اٹھتے ہیں پھر رات کب تک سلسلہ چلتا رہتا ہے؟
شہری سے اٹھنے کے بعد پھر رات 12 بجے تک دوبارہ۔ ہاں،
تو روزہ یہاں ہاسپٹل میں کھلتا ہے یا گھر پر کھلتا ہے؟
نہیں، ہاسپٹل میں کھلتے ہیں، ساتھ
میں
مل کے، سارے اسٹاف مل کے ساتھ کھلتے ہیں۔
ماشاء اللہ، چلے آئیے مزید عاشقان رسول سے جانتے ہیں ان کا رمضان کیسا گزر رہا ہے۔ کیا نام ہے آپ کا؟
محمد رفیق اتاری۔
اچھا محمد رفیق اتاری بھائی کیسا گزر رہا ہے رمضان؟
بہت اچھا گزر رہا ہے۔
اچھا، کیا روٹین ہوتا ہے آپ کا سونے جاگنے کا، کام کرنے کا؟
بس میں مستری کا کام کرتا ہوں، کبھی کبھی جاتا ہوں، آج بھی گیا تھا، 4 بجے چھٹی کری آیا۔
اچھا اچھا، رمضان کی وجہ سے روزے رکھنے ہوتے ہیں تو چھٹی کر لیتے ہیں، لیکن آج کام پر گئے تھے؟
جی آج گیا تھا، میرے خیال आठ दस दिन के बाद।
अच्छा।
क्या नाम है आपका?
अरसलान।
अरसलान भाई यूनिफॉर्म से लग रहा है कहीं ड्यूटी पे से आ रहे हैं आप, कहाँ क्या ड्यूटी करते हैं?
वैसे स्टाफ नर्स हैं, काम कर रहे हैं हॉस्पिटल के अंदर, मरीजों की खिदमत करते हैं।
तो रमजान आपका हॉस्पिटल में ही गुजर रहा है इस तरह? तो है
रमजान हॉस्पिटल में गुजर रहा है, रोजा यहीं खोलते हैं, सहरी हम घर पे करते हैं। हाँ बस यहाँ से 2:30 बजे स्टार्ट होती है ड्यूटी हमारी, इवनिंग ड्यूटी होती है, 9:30 बजे छुट्टी हो जाती है, फिर तरावी वगैरह जो सिलसिला होता है नमाज वो करते हैं फिर हम।
अच्छा ईद पे भी ड्यूटी होती है, ईद पे छुट्टी होती है?
अभी ईद का रोस्टर थोड़ा बना नहीं है, वैसे ईद की भी ड्यूटी हमारी अक्सर होती है।
देख ले मदनी चैनल के नाज़रीन, बात तो ऐसे भी अफराद होते हैं रमजान तो रमजान, ईद के मौके पर भी ड्यूटी दे रहे होते हैं। बहुत सारे इदारे हैं आप देखते होंगे, लॉ इन्फोर्समेंट की जो हमारी एजेंसीज हैं, जो कानून नाफिज करने वाले इदारे हैं, ये ड्यूटी दे रहे होते हैं। लोग ईद की नमाज पढ़ने के लिए ईदगाह आते हैं, मस्जिद में आते हैं, नए नए कपड़े पहनकर आते हैं, और बाहर निकलते हैं तो देखते हैं कोई पुलिस कांस्टेबल खड़ा हुआ है अपनी वर्दी में मलबूस है, कोई रेंजर्स का अफसर खड़ा हुआ है या रेंजर्स का एहलकार खड़ा हुआ है वो अपनी वर्दी में, उनकी वो वर्दी ही उनका ईद का सूट होती है। तो वाकई में ऐसे भी लोग मौजूद होते हैं जो अपनी ईद कुर्बान करके हमारी ईद का सामान कर रहे होते हैं, और वाकई में ये जो नर्सिंग स्टाफ कह लें या हॉस्पिटल में काम करने वाले, इनके रोजे भी यहीं हॉस्पिटल में इफ्तार हो रहे हैं, और साथ में ईद की भी ड्यूटियां लगती हैं, और ईद भी ये बाज़ औक़ात मरीजों के साथ गुजारते हैं। आइए मजीद आशिकान रसूल की जानिब चलते हैं। क्या नाम है आपका?
अब्दुल्ला हफीज।
क्या रूटीन होती है आपकी रमजान में?
बस अभी रूटीन तो सही चल रही है, सहरी के टाइम उठ जाते हैं 3 बजे। हाँ सहरी भी खुद कर बनाते हैं और खाते भी हैं कुछ दोस्त।
खुद ही बनाते हैं? क्यों?
कंपनी में काम करते हैं, इधर ही रहते हैं।
अच्छा, वैसे घर कहाँ पे है आपका?
मेरा घर है खैरपुर नाथन शाह दादू।
फजर के बाद क्या रूटीन रहता है?
बस फजर के बाद 2 घंटे 1 घंटा सो जाता हूँ, फिर 8 बजे ड्यूटी होती है, फिर 4 बजे छुट्टी होती है।
अच्छा।
जी जी।
उसके बाद क्या मसरूफियत?
उसके बाद फिर आ जाता हूँ दोस्त के पास, फिर उधर मिलके जो भी होता है इफ्तारी का वो सामान बना देते हैं, फिर इकट्ठे करते हैं, नमाज भी हो जाती है असर की, फिर उसके बाद मगरिब को इकट्ठे करते हैं।
क्या नाम है आपका?
मेरा नाम सैयद मोहम्मद जफर।
तो सैयद जफर भाई कैसा गुजर रहा है रमजान?
बहुत अच्छा गुजर रहा है, और अल्लाह पाक इतनी हिम्मत देता है कि जब आप रमजान की नियत कर लें और बरकत और रहमत वाले महीने की, तो फिर अल्लाह सानी अता फरमा देता है। और दूसरी चीज़ ये है कि लोग ये कहते हैं कि रमजान के अंदर पानी की प्यास या भूख की शिद्दत होती है, अगर आप रख के तो देखें तो उसके बाद आपको कभी महसूस ही नहीं होगी शिद्दत हो रही है।
क्या नाम है आपका?
मुकर्रम।
मुकर्रम भाई, मुकर्रम भाई कैसा गुजर रहा है रमजान?
अल्लाह का शुक्र है बेहतरीन गुजर रहा है।
सही है। क्या आपका निजामुल औकात क्या बन जाता है, किस टाइम उठते हैं, किस टाइम सोते हैं, क्या करते हैं?
सहरी में उठते हैं, रोजा रख के नमाज पढ़ के फिर आराम कर लेते हैं।
ठीक है।
जी।
फिर 9 बजे उठते,
फिर 9 बजे उठते हैं, फिर सुबह ऑफिस जाते हैं, उसके बाद 6 बजे रोजे से पहले आ जाते हैं। जी
ठीक है। 9 से 6 आपका ऑफिस का टाइम होता है, लेकिन रोजा इफ्तार घर पर ही होता है?
इफ्तार घर पर ही होता है।
क्या रूटीन होता है आपका रमजान में?
रूटीन तो दानिश भाई रेस्टोरेंट पे होता हूँ मैं, सहरी के रेस्टोरेंट पे होती है, अफ्तार घर पे होती है, फजर पढ़ के घर चले जाते हैं, फिर सो जाते हैं, जोर में उठते हैं, भाई यही तरकीब रहती है।
रेस्टोरेंट जो है वो रात के वक्त में खुल रहा है बस, है ना, इफ्तार से लेके सहरी तक?
सहरी तक।
मदीन चाहेंगे नाजरीन, रेस्टोरेंट का काम भी जो होता है ना, रमजान ऑर्डिनेंस निकला हुआ होता है, तो शहर में रेस्टोरेंट होते हैं, खाने पीने के ये कह लें स्टॉल्स वगैरह होते हैं, इन पर पाबंदी होती है, दिन के औकात में नहीं खोल सकते, तो इनका टाइमिंग जो होती है वो इफ्तार के बाद से लेकर सहरी तक ही चल रही होती है। तो जो रेस्टोरेंट वगैरह पे काम करने वाले होते हैं, इनकी एक तादाद होती है वो आसानी रोजा रख सकती है, क्योंकि उनके साथ ऐसा कोई मशक्कत का रोजे के पीरियड में जो है कोई वक्त नहीं गुजर रहा होता। चले आइए मजीद भी आशिकाने रसूल की जानिब चलते हैं। बिलाल भाई किस टाइम से किस टाइम तक काम करते हैं ये फालसे का?
हम करते हैं अपना 12-1 बजे आते हैं, 12-1 बजे चले आते हैं, 12 घंटे ड्यूटी देते हैं।
12 घंटे ड्यूटी चल रही है आपकी अभी फालसे की? तो रमजान कैसा गुजर रहा है आपका?
अल्लाह का शुक्र है।
अच्छा, तो दिन भर फेरी लगाते हैं, ठेला ही लेके चलते हैं, खजूर भी आपके पास, वो खजूर की तो अभी ये कह लें कि चल भी रही होगी चलत में, रमजान में रोजा लोग जो है वो खजूर से इफ्तार करते हैं, तो 12 रमजान रोड पर ही गुजरता है तकरीबन गर्मी में। क्या नाम है आपका?
मोहम्मद नदीम।
मोहम्मद नदीम भाई रमजान कैसा गुजर रहा है आपका?
अच्छा गुजर रहा है।
अच्छा, क्या रूटीन होता है आपका सोने जागने का, यहाँ पर काम पर आने का?
रूटीन तो इधर ड्यूटी भी करनी है, फिर सहरी भी करनी है, नमाजें भी पढ़नी है, रोजा भी रखना है, जितना हो सकता है।
टाइमिंग कब से कब तक होती है आप?
टाइमिंग है सुबह 10 से रात 10:15।
अच्छा, तकरीबन 12-12.5 घंटे का आपका टाइम पीरियड होता है, तो इफ्तार भी यही हो जाता है?
जी जी, इफ्तार हमारे हाजी साहब हैं वो यहाँ पे एहतमाम किया हुआ है।
जी तमाम वर्कर्स जो भी यहाँ पे होते हैं रोजे से उनको इफ्तार यहीं पे करवाते
हैं। जी यहीं पे करवाते हैं जी।
फिर तकरीबन तरावी के बाद ही घर लौटते होंगे।
जी जी तरावी के बाद।
सल्लू अलैल हबीब सल्लल्लाहु ताला अला मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम। मदनी चैनल के नाज़रीन, आज मैं आपको बड़ा ही ज़बरदस्त किस्म का एक किस्सा सुनाने लगा हूँ। एक बुजुर्ग रहमतुल्लाहि ताला अलैह के हालात में आता है कि ईद के दिन करीब थे और आपको पैसों की ज़रूरत हुई कि कुछ पैसे हों तो घर में ईद का एक खुशी वाला एक माहौल बनाया जाए। तो आप अपने एक दोस्त के पास गए जो कि बिजनेस मैन थे, ताजिर थे, उनसे अपनी ज़रूरत बयान की। अब वो जो बिजनेस मैन थे, इन्होंने उनको एक थैली दी और उस थैली के अंदर जो है 10,000 दिरहम थे। अब दिरहम क्या है? ये चांदी के सिक्के हैं। आप खुशी खुशी लेकर इनको अपने घर में आ गए। जब घर में आए और आके जोजा को दिए कि मेरे दोस्त ने जो है 10,000 दिरहम दिए, वो भी बड़ी खुश हुई। अभी ये इसी किस्म की गुफ्तगू चल रही थी, बातचीत चल रही थी कि ये दिनार, ये दिरहम हम यहाँ खर्च करेंगे, यहाँ खर्च करेंगे। इतने में दरवाजे पर दस्तक हुई और इनके एक दोस्त आए जो कि सैयदजादे थे, और यही बात अर्ज की कि माली हालात अच्छे नहीं है और ईद के दिन करीब है, अगर आप कुछ मेरी मदद करें। अब ये बात सुनकर ये घर के अंदर आए, अपनी जोजा से डिस्कस की कि मेरा दोस्त सैयदजादा है, गरीब है और हमें देना चाहिए उनको। जी हाँ, देना चाहिए। तो जोजा ने कहा कि क्या देंगे? तो उन्हें हमारे पास ये 10,000 दिरहम जो है, इसमें से आधे 5,000 में उन सैयदजादे को दे देता हूँ ताकि उनके घर में भी खुशियाँ हों, हमारे घर में भी खुशियाँ हों। तो उनकी जोजा ने कहा, आप हैं एक आम आदमी, आप किसी शख्स के पास जाएं और वो आपको 10,000 दिरहम दे और आप लेकर आएं, और वो हैं सैयदजादे जो कि प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम की आल में से हैं, सरकार सल्लल्लाहु अलैहि वसल्लम से नस्बत रखने वाले हैं, और वो हमारे पास मदद के लिए आए, तो हम उनको 5,000 दें। मतलब फिर कहा कि 10,000 आप उन सैयदजादे को दे दें। अब ये कहना कितना आसान है और प्रैक्टिकल में आना कितना मुश्किल है, ये आप समझ सकते हैं। वो कहते हैं ना, कभी हम तो कहते हैं हमें तो खुद ज़रूरत है भाई, आप हमसे मांगने आ गए, ये तो जुमले। अब ये जो उनके पास 10,000 दिरहम थे, ये अपने सैयदजादे दोस्त को दिए, वो खुशी खुशी दुआएं देते हुए चले गए। अब जब वो पहुँचे अपने घर पर, अब ये जो बिजनेसमैन थे, ताजिर थे, इनको खुद ज़रूरत थी लेकिन इन्होंने अपने दोस्त को दे दिए थे। अब इनके भी घर में इस किस्म की बातें हुई कि ईद के दिन करीब है। अब ये ताजिर जो थे, जो बिजनेसमैन थे, ये उन सैयदजादे के घर गए जो कि इनके भी दोस्त थे, और अपनी ज़रूरत उनके सामने रखी कि मुझे जो है कुछ पैसों की ज़रूरत है। उन सैयदजादे के पास आए क्योंकि ये इनके भी अच्छे दोस्त थे, तो कहा कि ईद के दिन करीब हैं, कुछ मदद हो जाए तो हम भी के खुशी वाला एक समा बनाए, खुशी वाला एक माहौल बनाए। तो वो जो सैयदजादे थे, उनके पास वही थैली थी जो कि इनके पास से पहली मर्तबा गई थी। तो उन्होंने कहा कि ये आप, मेरे पास कुछ दिरहम है, ये आप ले लीजिए। अब जब इससे के ज़्यादे ने इनको दिए, तो उन्होंने अंदर की दिरहम वगैरह क्या देखते, थैली जैसी देखी तो फौरन जहन में आए, ये तो मेरी ही थैली है। फिर इन सैयद ज़्यादे से पूछा, आपके पास ये थैली कहाँ से आई? तो उन्होंने कहा, मेरे एक दोस्त हैं, उन्होंने मुझे दी है। अब उनकी पूरी बात समझ में आ गई। अब ये है तो एक ज़बरदस्त किस्म का किस्सा, किस तरह तीन दोस्तों ने इशार किया और उनकी जोजा ने इशार किया। अब बड़ी अच्छी बात हुई। अब ये किस्सा मशहूर हुआ थोड़ा सा। जब किस्सा मशहूर हुआ, शोहरत हुई, तो वक्त का जो हाकिम था उस तक भी ये बात पहुंची कि तीन दोस्तों ने इशार किया इस अंदाज से। तो हाकिम वक्त को सुनकर इतनी खुशी हुई, इतनी खुशी हुई, इतनी खुशी हुई, उसने कासिद भेजा जिसको दिए 10,000 दीनार, दिरहम चांदी के सिक्के, दीनार सोने के सिक्के, और कहा कि ये उन बुजुर्ग के पास लेके जाइए। तो अब उनके पास लेके गए और एक माजरतनामा भी पहुंचाया कि माफी चाहता हूं, मैं आप लोगों की देखभाल नहीं कर सका और आपको जरूरत थी और मुझे पता ना चल सका। अब ये 10,000 दीनार जो आपको दिए गए, इसकी तकसीम कुछ यूं करनी है कि 2,000 दीनार तो आप उन सैयदजादे को पहुंचा दें, और 2,000 दीनार वो जो आपके दोस्त हैं, जो बिजनेसमैन है, आप उन तक पहुंचा दीजिए, और बकाया 2,000 दीनार ये आप रख लीजिए। अब कितने बचे? 6,000 तो ये तकसीम हो गए, अब बचे 4,000 दीनार, और फरमाया कि 4,000 दीनार ये आपकी जोजा के लिए, जिन्होंने ये जुमले, ये मशवरा दिया कि उन सैयदजादे की बहुत अच्छे अंदाज से मदद की जाए। तो हाकिम वक्त को ये किस्सा बहुत पसंद आया और उन खातून को 4,000 دینار ملے. مدنی چینل کے ناظرین عید کے دن قریب ہیں, بس آنے ہی والی ہے, اور اس قسم کا ہمیں اپنے دوستوں کی طرف بھی توجہ رکھنی ہے. ہمارے ساتھ جو ملنے ملانے والے ہیں ان کی طرف بھی آپ دیکھیے. بعض ہوتے ہیں بہت سفید پوش ہوتے ہیں, آپ ان سے بات بھی کریں گے تو آپ کو اندازہ نہیں ہو سکے گا کہ ان کو ضرورت ہے پیسوں کی, ان کو کسی چیز کی ضرورت ہے. آپ دیکھیں کچھ چیزیں ایسے معاملات ہوتے ہیں کہ ہمارے یہاں ایک چیز کا رواج ہے. کیا رواج ہے؟ جب ہم شادی میں جاتے ہیں یا کسی تقریب میں جاتے ہیں تو ہمارے یہاں لفافے کے اندر کچھ رقم رکھ کر وہ پیش کی جاتی ہے, لیکن یہاں پر خوشی کے موقع پہ دینے کا رواج ہے. حالانکہ جو کھانا ہوا ہے, جو ہال بک کروایا گیا ہے, جو بھی یہ تیاری وغیرہ ہوئی ہے, یہ پوری پلاننگ کے ساتھ ہوئی ہے. اب اگر آ جاتا ہے تو اچھا ہے, اگر نہیں آتا تو جب بھی اچھا ہے. لیکن جب کوئی اچانک کسی کے ساتھ کوئی معاملہ ایسا درپیش آ جاتا ہے کہ ہاسپٹل چلا جاتا ہے اور ڈاکٹر آپریشن کا بول دیتے ہیں یا کوئی بڑا خرچہ آ جاتا ہے, تو اس وقت کیا ماحول بنتا ہے؟ صرف دیکھنے کا رواج ہے کہ صرف دیکھ کر آ جائیں گے. لیکن کاش اگر یہ ذہن بن جائے, یہ رواج یہاں بھی آ جائے کہ جو ہاسپٹل جا رہا ہے یا جو بیمار ہے ان کی کچھ نہ کچھ مدد کر دیں. اچھا, کچھ لوگ اس طرح بولتے ہیں کہ ضرورت ہو تو بتا دیجیے گا. یاد رکھیے گا, جو سفید پوش ہے نا وہ جب بھی نہیں بتائے گا. تو اگر آپ کو پتا ہے کہ یار یہ لگ ضرورت مند رہا ہے, ٹھیک ہے, وہ آنکھ بھی چاہیے کہ وہ محسوس کرنا سیکھیں, محسوس کرنا کہ ہاں یہ ضرورت مند ہے, میں اس کی کسی انداز سے مدد کر دوں. تو وہ کہتے ہیں پچھلے دنوں اس قسم کی بات ہوئی کہ لاک ڈاؤن وغیرہ تھے, تو ایک صاحب آئے تو کچھ لوگ کھڑے تھے ضرورت مند تھے, تو کہا کہ ضرورت مند ہے. بولے ہاں جی بہت ضرورت ہے. تو بولے بھائی لوگ تو بڑے بڑے راشن کے تھیلے بانٹ رہے ہیں, لیکن میں صرف جو ہے وہ 1 کلو میرے پاس آٹا ہے, میں وہی دے سکتا ہوں. تو کہا میں تھوڑی دیر میں آتا ہوں. اب جو جیسے وہاں پہ 10 لوگ کھڑے ہوئے تھے تو بعض لوگ چلے گئے. بولے 1 کلو آٹے کے لیے رکیں گے کیا بھائی؟ تو چلے گئے. لیکن کچھ لوگ ایسے تھے اتنے ضرورت مند تھے, بولے ٹھیک ہے بھائی 1 کلو ہی آٹا مل جائے, ہم وہی لے کے چلے جائیں گے. اب وہ صاحب گئے اپنی گاڑی میں سے 1-1 کلو آٹے کی تھیلیاں لے کر آئے اور لوگوں میں تقسیم کر دی. اب بہت سارے لوگ تھے, اب کم ہو گئے, 1 کلو آٹا کون لے گا. اب وہ لے کر جب گئے تو اس کے اندر سے آٹے کے اندر سے 5,000 کے نوٹ نکلے. تو اب بانٹنے والے نے بھی یہ ایک ترکیب لگائی نا, کیا ضرورت مند کون ہے؟ جو اتنا ضرورت مند ہے وہ کہہ رہا ہے مجھے 1 کلو آٹا ہی دے دو. تو کچھ نہ کچھ تو بات چیت ہے نا. تو یہ نہ پوچھے کہ ضرورت ہو تو بتا دیجیے گا. اگر آپ کو اللہ تعالیٰ نے دیا ہے, دینے کا تعلق جو ہے دل سے ہے. اگر کسی کے پاس 1 روپیہ ہے وہ آدھا روپے سے مدد کر دے تو یہ اچھا بندہ ہے. تو اپنے بھائیوں کی مدد کیجیے, اچھے انداز سے مدد کیجیے, اور خوب اچھے انداز سے عید منائیے. عید منائیے دوستوں کے ساتھ, عید منائیے غریبوں کے ساتھ.
صلوا علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وسلم. پیارے پیارے اسلامی بھائیوں اور مدنی چینل کے ناظرین, آپ دیکھ رہے ہیں رمضان اسپیشل پروگرام جس کا نام ہے رمضان اور ہم, اور اس کی اب یہ کہہ لیں کہ سیگمنٹ کی باری آ چکی ہے, جو کہ سیگمنٹ ہے ہمارا پروفیشنلز کی رمضان روٹین. اس کے بارے میں جاننے کی ہم کوشش کریں گے, اور آج الحمدللہ ہمارے ساتھ موجود ہیں کسٹم انسپکٹر ہمایوں نصیر احمد صاحب. تو ان سے جاننے کی کوشش کریں گے ان کا اسکیڈول آف لائف کیا ہوتا ہے, ان کا رمضان روٹین کیا ہوتا ہے, اور اس کے علاوہ کسٹم سے متعلق چند ضروری انشاءاللہ الکریم معلومات حاصل کریں گے. اچھا ہمایوں نصیر صاحب, آپ سے یہ جاننے کی کوشش کریں گے, پہلے تو مدنی چینل کے ناظرین کو آپ اپنا اسکیڈول آف لائف بتائیں, رمضان میں آپ کا روٹین کیا ہوتا ہے؟
بس رمضان کا روٹین تو سحری ہے, اس کے بعد نماز, اور پھر اس کے بعد آفس کی تیاری ہے. میرا آج کل جو ہے وہ کوسٹنگ ہے یعقوب آباد, لیکن میں دیکھتا ہوں کیسز کراچی میں, کسٹم اپیلیٹ ٹرائبونل. تو صبح جانا ہوتا ہے 4-5 دن ڈیلی, 6:30 بجے یہاں سے نکلتا ہوں.
اللہ,
تو پھر اثر و مغرب کے درمیان,
یعنی حیدرآباد ٹو کراچی ڈیلی بیسس پہ جانا ہوتا ہے, جو ویکلی
کیسز چلتے ہیں تو اس لیے جانا.
ٹھیک ٹھیک ٹھیک. تو اس کے علاوہ رمضان میں کیا تبدیلی آ جاتی ہوگی آپ کی لائف میں کہہ لیں؟
رمضان میں تبدیلی یہ کہ ایک ہماری ٹائمنگز بھی ظاہر ہے اسی کے حساب سے چینج ہوتی ہیں. فیڈرل گورنمنٹ جو ہے ہماری ٹائمنگز کو بھی چینج کرتا ہے.
اچھا, اس میں یہ بھی جاننے کی کوشش کریں گے ہمایوں صاحب, جیسے مثال کے طور پر لے لیں رمضان المبارک میں جو ہمارا سونے جاگنے کا روٹین ہوتا ہے وہ بھی ایک ڈفرینٹ ہو جاتا ہے, تبدیل ہو جاتا ہے, تو آپ کی پرسنل لائف میں اس میں کوئی فرق پڑتا ہے؟
جی ہاں بالکل. ایک تو یہ ہے کہ ٹائمنگ کم ہو جاتے ہیں آرام کرنے کے,
ٹھیک ہے,
لیکن یہ مہینہ بڑا بابرکت ہے.
صحیح.
تو یہ 2-4 گھنٹے جو ہمیں آرام کے ملتے ہیں,
صحیح,
یہ پھر
کفایت کر جاتے ہیں.
بالکل
صحیح صحیح.
ہاں اس میں یہ بھی کہہ لینا کہ واقعی میں عام دنوں میں بندہ فجر کے لیے بیدار ہوتا ہے، اب رمضان میں ایک فجر سے پہلے
تین سحری کے لیے جو ہے وہ،
ہاں کیونکہ سحری کرنی بھی ہے اور سحری کا جو اختتامی وقت ہے اس سے پہلے پہلے سحری کے معاملات کو نمٹانا ہوتا ہے، اور پھر اس کے وقت گزرنے کے بعد پھر اذان فجر ہے اور پھر نماز فجر کی ادائیگی ہے. اچھا ساتھ میں یہ جاننے کی کوشش کریں گے کسٹم سے آپ کا تعلق ہے، تو لینڈ کسٹم میں اگر کہا جائے تو عوام کے لیے کیا کیا احتیاطیں ہیں کہ عوام وہ ان احتیاطوں پر عمل کرے تو وہ کسی نہ کسی یہ کہہ لے کہ جو قانونی وائلیشن ہے اس سے بچ جائے گی، اس بارے میں کچھ وضاحت اگر.
اصل میں ہمارا زیادہ تعلق بزنس مین یا بزنس کمیونٹی سے ہوتا ہے،
ٹھیک ہے،
تو ہم یہ کہتے ہیں کہ جو بھی آپ پرچیزز کرتے ہیں، جو بھی سامان آپ لے کے آتے ہیں، اس کی پراپر ہر چیز ہونی چاہیے، اس کی رسید ہونی چاہیے، اس کی انوائسز ہونی چاہیے. غیر ملکی سامان آتا ہے الیگل روٹ سے، وہ اسمگلڈ کے اس میں آ جاتا ہے، اسی کو ہم پریونٹ کرنے کے لیے، اسی کو چیک کرنے کے لیے ہماری جگہ جگہ چیک پوسٹ بھی ہوتی ہیں، پکٹ لگا کے ہم لوگ کھڑے ہوتے ہیں اسی چیز کو دیکھنے کے لیے. انفارمیشن بیسڈ ہوتے ہیں بعض چیزیں، ہمیں انفارمیشن ہوتی ہے تو پھر ہم اس پہ جا کے وہاں کھڑے ہوتے ہیں، اس کو ہم چیک کرتے ہیں. تو میرا کہنے کا تو وہ یہ ہے کہ ہر چیز لیگل ہونی چاہیے، اس کا ڈاکومنٹ ہونا چاہیے تو بہتر ہے.
ٹھیک ہے. اچھا یہ تو بزنس کمیونٹی کے تعلق سے آپ نے بیان کر دیا. ویسے واقعی میں کسٹم کا جیسے ہی نام آتا ہے نا تو فوراً ایک اسمگلنگ کی طرف عوام کا ذہن جاتا ہے کہ یار کسٹم بنی اسمگل سامان کو جو ہے پکڑنے کے لیے، یا اس کی جو ہے وائلیشن اگر ہو رہی ہے اس کی روک تھام کے لیے نا. لیکن ایک عام عوام کے لحاظ سے میں پوچھوں گا، جیسے ایک شہر سے دوسرے شہر کوئی ٹریول کر رہا ہے اور ساتھ میں سامان بھی ہے، اور بعض اوقات ہوتے ہیں کوئی اپنا پیکٹ دے دیتا ہے یار وہاں فلاں ہمارے عزیز ہوں گے، بالخصوص یہ بیرون ممالک جانے والوں کے ساتھ خاص طور پر ہوتا ہے، اور اس میں کوئی ممنوع اشیاء نکل جاتی ہے، تو اس پر وہ کیا پریشانی کا سامنا اٹھانا پڑ سکتا ہے؟
جی بالکل پریشانی کا سامنا ہے. ایک تو یہ کہ آپ کو یہ پتا ہونا چاہیے کہ یہ سامان ہے کیا،
ٹھیک ہے،
اس پیکٹ کے اندر کوئی ایسی چیز ہو جو گورنمنٹ آف پاکستان نے اس کو ممنوع قرار دیا ہوا ہے، بین آئٹم ہے، وہ اگر آپ کے اس سے نکلتا ہے آپ کے پاس سے تو آپ ہی ریسپانسبل ہیں، اور پھر اسی کے حساب سے اس پہ دفعات لگ جاتی ہیں، ایف آئی آر کٹ جاتی ہے بعض صورتوں میں، تو آدمی پرابلم میں آ جاتا ہے. تو کہنے کا مطلب یہ ہے کہ جو بھی آپ چیز لیں بالکل پہلے تو کوشش کریں کہ ایسی چیز لیں ہی نہ جس کا آپ کو علم ہی نہ ہو کہ یہ کیا چیز ہے، اور اگر علم ہو جائے اور آپ یہ سمجھتے ہیں کہ یہ ٹھیک ہے تو پھر لیں، ورنہ نہیں.
اچھا جیسے بیسک ہماری ڈسٹرکٹ پولیس ہوتی ہے، اس کی بھی ذمہ داریاں ہیں کچھ جو یہ قانون نافذ کرنے والے ادارے ڈسٹرکٹ پولیس جو عام پولیس کہہ لیں، تو آیا وہ اس طرح کی چیکنگ وغیرہ اس طرح کا نظام ان کے تحت نہیں چل رہا ہوتا؟
ہماری ایجنسی جو ہے بیسکلی ہے ٹیکس کلیکٹنگ ایجنسی،
ٹھیک ہے،
ٹیکس کو دیکھنے کے لیے،
ٹھیک ہے،
اسی کے حساب سے یہ جو وائلیشن ہوتی ہے ٹیکس کی، یعنی انلیگل روٹ سے آ رہے ہیں ٹیکس کو بچا رہے ہیں،
ٹھیک ہے،
تو اس کو ہم دیکھتے ہیں کہ یہ ٹیکس کے بغیر لے کے آ رہا ہے سامان،
سامان، ٹھیک ہے،
یہ ہماری بیسک ڈیوٹی جو ہے وہ یہی ہے.
ٹھیک ہے. اچھا ایک تو وہ گے آمد و رفت کے دوران ہی نان کسٹم پیڈ چیزیں ایک شہر سے دوسرے شہر یا ایک ملک سے دوسرے ملک منتقل کی جا رہی ہے. اچھا پھر نان کسٹم پیڈ اشیاء آ گئی مارکیٹ کے اندر، اب وہ مارکیٹ میں چل رہی ہیں، مثال کے طور پہ لے لیں اب موبائل ہر ایک شخص کی اب ضرورت بن چکی ہے،
بالکل،
تو موبائل میں بھی نان کسٹم پیڈ موبائلز ہوتے ہوں گے، تو اس سلسلے میں کیا آپ کا ادارہ ایسی دکانوں پر یا شاپس پر بھی جا کر ریڈ کرتا ہے کہ جہاں کی اگر انفارمیشن ملے کہ یہاں پہ نان کسٹم پیڈ جو ہے وہ سامان بیچا جا رہا ہے؟ میں نے فار ایگزامپل موبائل لے لی، اور بھی بہت ساری اس میں اشیاء دیکھی جا سکتی ہیں، تو اس بارے میں کیا فرمائیں؟
جی بالکل، اگر کوئی انفارمیشن ہوتی ہے تو ہم بالکل ریڈ کرتے ہیں اس پہ، اور دیکھتے ہیں کہ آیا یہ اگر اس کے ڈاکومنٹ نہیں ہے، یہ اسمگل شدہ ہے، تو ہم بالکل کیس بناتے ہیں.
ٹھیک ہے. ایک عام شہری جو ہے ایک نارمل پرسن کہہ لیں، اس کے لحاظ سے اگر کہا جائے وہ گاڑی نان کسٹم پیڈ گاڑی چلا رہا ہے، تو اس کو بھی آپ ہی سیز کریں گے یا جو ڈسٹرکٹ پولیس ہوگی وہ کرے گی؟
نہیں نہیں، ہم ہی سیز کریں گے، کیونکہ اس کا بھی تعلق کسٹم کے ہی ہے، کیونکہ یہ ڈیوٹی اینڈ ٹیکسز کا مسئلہ آ جاتا ہے، اور ڈیوٹی ٹیکسز کا مسئلہ جہاں آتا ہے اس سے کسٹم سے ریلیٹڈ ہوتا ہے یہ، اس لیے کیونکہ جو بھی امپورٹ کی ہوئی چیز ہوگی اس کا ٹیکس بالکل دیا ہوا ہوگا.
ٹھیک ہے.
اگر وہ نہیں ہے ڈاکومنٹ تو پھر وہ
ٹھیک. عموماً گاڑیوں پہ اسٹیکرز بھی لگے ہوئے ہوتے ہیں وہ ٹیکس پیڈ کرنے کے نا، تو وہ
پیپر بھی ہوتا ہے امپورٹ جب کرتے ہیں، کوئی گاڑی امپورٹ کی اس کے پاس پیپر ہوتا ہے امپورٹ کا کہ یہ گاڑی ہے.
ٹھیک ہے، صحیح.
اگر وہ نہیں ہے تو اٹ مینس کہ یہ انلیگل روٹ سے آئی ہے، یہ انلیگل گاڑی ہے.
ٹھیک ٹھیک ٹھیک. وہ پروف نہیں ہوگا اس کے پاس اگر ڈاکومنٹ نہیں ہے وہ نا. اچھا پھر یہ ایکسائز اینڈ ٹیکسیشن ڈپارٹمنٹ جو ہے، یہ جو عموماً اگر چالان کر رہے ہوتے ہیں تو یہ کس بیس پہ کر رہے ہوتے ہیں؟ یہ بھی ٹیکس باقاعدہ دیکھتے ہیں نا، کوئی ایک گوشوارہ دیکھتے ہیں کہ ٹیکس
یہ ان کا؟ تو جب یہ رجسٹرڈ کر لیتے ہیں گاڑی کو उसके बाद वो रजिस्ट्रेशन के बाद टैक्स पेड नहीं करते हैं,
ठीक है,
तो ये उसको
ठीक, अब यानी कि आपका इदारा जो है कस्टम, वो खरीदारी वाला जो उसका टैक्स है उसको देख रहा होता है, और फिर यहाँ जो रनिंग टैक्स होता है वो फिर टैक्स,
बिल्कुल, ये
एक्साइज एंड टैक्सेशन डिपार्टमेंट देख रहा होता है,
बिल्कुल ऐसे।
अच्छा, ये भी जानने की कोशिश करेंगे हुमायूं नसीर साहब के माजी में कोई ऐसा वाकया गुजरा हो, रमजान का महीना हो, रोजे भी रखने हो और ड्यूटी बड़ी टफ लगी हुई हो, जैसे आप बता रहे हैं कहीं पिकेट वगैरह भी लगाते हैं और देखते हैं गाड़ियों को ये कस्टम पैड है कि नहीं है, तो इस हवाले से कुछ बताइए।
साल दो साल पहले की बात है कि हम चेकिंग पे ही थे, रोड पे ही खड़े हुए थे ये हाला नाके की तरफ,
ठीक है,
तो उधर हम गाड़ियों की चेकिंग कर रहे थे, तो उधर हमको मतलब टाइम लग गया था, गाड़ियां भी हमने उधर रोकी, रिकवर किया, नॉन कस्टम पेड थी, और उसी में ही हमारा टाइम जो है वो आ गया अफ्तार का भी,
सही,
तो अफ्तार भी उधर ही, फिर नमाज भी उधर ही पड़ी गई।
जी मदनी चैनल के नाजरीन, आपने मुलाहिजा किया हमारे साथ इंस्पेक्टर कस्टम हुमायूं नसीर अहमद साहब मौजूद थे, इन्होंने अपनी भी लाइफ के हवाले से कुछ बयान दिया और साथ साथ जो रमजान के महीने में इनकी एक्टिविटीज होती है उस पर कलाम किया, और फिर कस्टम के ताल्लुक से अवाम को अवेयरनेस देने की कोशिश की है कि हम क्या क्या कर सकते हैं और किस मामले की बिना पर कानून शिकनी से हम बच सकते हैं। और अभी जैसे इन्होंने गुफ्तगू की है कि एक शहर से दूसरे शहर आते हुए बाज़ औक़ात ऐसा होता है किसी का कोई पैकेट या सामान आप लेकर जा रहे हैं तो उसमें बड़ी एहतियात का पहलू होता है, क्योंकि आपके सामान में से वो पैकेट निकला है, अगर उसमें कोई ममनू अशिया निकल गई है तो आप चार्ज किए जाएंगे, आप पर मुकदमा दर्ज होगा ना। बाज़ औक़ात ऐसा भी होता है, ये लैंड कस्टम की बात कर रहे थे, एयर कस्टम होती है, मुल्क से बैरून मुल्क दूसरे मुल्क जा रहे होते हैं तो उसमें भी ये बड़े मामले आ जाते हैं, तो अपने सामान की खुद हिफाजत करनी चाहिए और बाकायदा बैग को लॉक भी कर देना चाहिए, कहीं एयरपोर्ट पर रखा आपने और किसी ने जिप खोल कर ही अगर कोई पार्सल उसमें ये कह लें कि उसको शिफ्ट कर दिया तो वो भी जब चेकिंग होगी तो आपका माना जाएगा। मुझे जिम्मन में एक वाकया याद आता है तो मैंने कहा कि मदनी चैनल के नाजरीन को ये भी सुनाता चलूं ताकि वो भी इसकी निशानदेही करते हुए अगर ऐसा मामला उससे बचने की कोशिश करें। एक साहब ने बयान किया था कि मैं एक मरतबा बैरून मुल्क जा रहा था तो मुझे एक साहब ने जो मेरे भाई के दोस्त थे, यानी उनके भाई के भी दोस्त नहीं उनके भी दोस्त के दोस्त थे, उन्होंने एक मिठाई का पैकेट दिया और कहा कि यार ये मिठाई का पैकेट वहां पे मेरा एक जानने वाला होगा, बड़ा अच्छा वो पैक बना हुआ था और उन्हें जाकर ये आप दे देना। तो वो बहरहाल वो मिठाई का पैकेट था, पूरा पैक ही था, वो लेकर वो बैरून मुल्क रवाना हो गए। जब वो उस मुल्क में पहुंचे और वहां जाकर वो उस पैकेट को देखा गया और खोला गया तो वाकई में उसके अंदर मिठाई थी, ग्रीन कलर की मिठाई थी, उसके ब्लॉक्स बने हुए थे, बड़े प्यारे किस्म के कहले पेड़े बने हुए थे, लेकिन मजीद उस पर तफ्तीश की गई, चेक किया गया तो वो मिठाई नहीं बल्कि निस्वार थी, और वो निस्वार की बिना पर फिर जो दो मामला बनते थे उसको देखा गया, आया ये मंशियात में आती है नहीं आती, फिर जो भी कार्रवाई होनी थी उस पर उन पर कार्रवाई हुई है। और बाज़ ममालिक ऐसे हैं कि जहां पर मंशियात पकड़े जाने पर या कह लें कि सजाए मौत हो जाती है ना, तो बड़ी एहतियात का पहलू होता है, बाज़ औक़ात होता है कि यार मोबाइल दे देते हैं, यार यहां से आप जा रहे हैं बैरून मुल्क से मेरे फुलां अजीज के लिए मोबाइल का डब्बा लेके चले आप, वो बिल्कुल पैक होता है बाकायदा, अब वो वाकई में कस्टम पैड है कि नहीं है ये भी चेक करना होगा, और फिर उसके अंदर कुछ और निकल गया मोबाइल के अलावा तो आपके बैग से निकलेगा, आपकी तलाशी के दौरान निकलेगा तो आप पर ही वो चार्ज किया जाएगा, आप पर ही मुकदमा बनेगा, तो इसकी हमें एहतियात भी करनी चाहिए। सल्लु अलल हबीब सल्लल्लाहु अला मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम। प्यारे प्यारे इस्लामी भाई और मदनी चैनल के नाजरीन, आप देख रहे हैं रमजान स्पेशल प्रोग्राम जिसका नाम है रमजान और हम, और इस वक्त हम मौजूद हैं एडवोकेट ऑफ सुप्रीम कोर्ट इशरत अली लोहार साहब के पास, और आइए इनसे जानने की कोशिश करते हैं इनका रमजान कैसा गुजर रहा है और कानून पर अमल करना किस कदर जरूरी है। सर खैरियत से?
अल्लाह पाक का फजल है, करम है,
अल्हम्दुलिल्लाह। आप खैरियत से?
अल्लाह का शुक्र है, माशाल्लाह।
सर पहले तो ये जानने की कोशिश करेंगे आपका रमजान किस अंदाज में गुजर रहा है।
सबसे पहले तो आपका शुक्रिया, आपने रमजान में जो है ना टाइम दिया हमें, और इस चैनल के तवस्सुत से मेरा पैगाम जो है वो लोगों तक पहुंचाने की एक कोशिश की। रमजान का पहला सवाल जो आपका है कि रमजान कैसा गुजर रहा है, रमजान तो दिल करता है कि मेरे ख्याल में 6 महीने रोजे हो तो ज्यादा बेहतर
है,
जितनी इबादत होती है रमजान में और जितने रमजान का लुत्फ है शायद कभी जिंदगी में कोई ऐसा महीना नहीं है, यानी 12 महीने में के हम उससे ये तवक्को करेंगे इतनी इबादत उस महीने में हो सकती है।
अच्छा, आपके कुछ वक्त में तब्दीली तो यकीनन निजाम अलौकात तब्दील होता है, हर एक का स्केड्यूल ऑफ लाइफ तब्दील हो जाता है, एक एज अ वकील के कह लें एडवोकेट के क्या तब्दीली आती है रमजान में?
जी तब्दीली तो आती है रमजान में, अब सहरी का उठना और रात की तरावियां اس کے بعد صبح کی فجر کی نماز, تو یہ چیزیں ضروری ہوتی ہیں. اور تو کوئی زیادہ تبدیلی نہیں آتی, نیند تھوڑی کم ہوتی ہے.
صحیح صحیح.
باقی اوقات کار کورٹ کے ہمارے وہی ہے, صبح 8:30 بجے سے 1 بجے تک کا ٹائم ہے. ویسے ہائی کورٹ کا 1:30 بجے کا ٹائم ہوتا تھا, رمضان کے اوقات میں آدھا گھنٹہ کم ہے, 1 بجے کا ٹائم ہے. تو یہ ہوتا ہے کہ 1 بجے کے بعد آ کے ظہر کی نماز ادا کر کے اس کے بعد پھر سونے کا ٹائم مل جاتا ہے عصر تک, تو پھر بہرحال کور ہو جاتا ہے. اس کے بعد پھر رمضان کی عبادت کا اپنا لطف ہے, اس ٹائم گزارنے کا مزہ ہی اپنا ہے. کچھ
تو پھر آفس ٹائمنگ بھی یقیناً ایک تو کور ٹائمنگ ہوتی ہے, دوسری پھر آپ کی آفس ٹائمنگ بھی ہوتی ہوگی.
ٹائمنگ وہی ہے, شام کی ہم تقریباً 9 بجے آ جاتے ہیں تاکہ لوگ تراویحاں اور عشاء کی نماز پڑھ کے, اور ہمارے پاس بھی جو لوگ ہیں عشاء کی نماز پڑھ کے تراویحاں پڑھ کے 9 بجے تک ہم فری ہو جاتے ہیں. پھر 9 بجے سے ہم بیٹھتے 11:30-11 بجے تک آفس میں.
اچھا, رمضان کے حوالے سے خاص جاننا چاہیں گے کہ رمضان میں کوئی کیسز میں کوئی اضافہ ہوتا ہے یا کمی آتی ہے, یا کس طرح کے کیسز آ رہے ہوتے ہیں؟ کچھ رمضان سے ریلیٹڈ بھی ہوتا ہے اس میں سلسلہ؟
رمضان سے ریلیٹڈ تو ایک ہی کیسز آتے ہیں رمضان سے پہلے, کہ زیادہ تر جو ہمارے پاس سے پبلک پلیسز ہے وہاں پر ہوٹل نہیں کھولے جاتے ہیں, تو اس سلسلے میں پرمیشن کے کیسز آتے ہیں کہ کورٹ ہمیں اجازت دے, پرمیشن دے کہ جیسے اسپتال ہیں ویسی جگہ اسٹیشن ہے, مسافر خانہ ہے یا ہاسپٹل ہے, صدقے کی چھوٹ دی گئی ہے اسلام میں, تو ان جگہوں پہ اجازت دی ہے گورنمنٹ نے. ایک قانون ہے رمضان آرڈیننس 1984, اس قانون کے تحت وہ مخصوص جگہیں ہیں جن کو ہوٹلوں کو یعنی وہ جو روزمرہ کی اشیاء تھے ان کو کھولنا ہے, لیکن وہ بھی پردے میں. اس قسم کے کیسز آتے ہیں, باقی زیادہ کیسز کم ہوتے ہیں, تھوڑا ریلیکس ہوتے ہیں رمضان میں.
اچھا, یہ بھی ایک تاثر قائم ہوتا ہے کہ رمضان کے اندر جو ہوتے ہیں وہ جرائم بھی کم ہو جاتے ہیں,
یہ حقیقت.
تو اس پر آپ کیا کہیں
گے؟ یہ حقیقت ہے, بالکل حقیقت ہے, جرائم کم ہو جاتے ہیں.
لیکن سوشل میڈیا پہ اس کے برعکس بھی دیکھنے کو بعض اوقات مل رہا ہوتا ہے, موبائل اسنیچنگ بڑھ جاتی ہے, پرس اسنیچنگ بڑھ جاتی ہے رمضان میں, یہ اس کی ویڈیوز زیادہ وائرل کی جا رہی تھی, یا تو پھر اس طرح کا ہے جیسے آپ بتا رہے ہیں کہ واقعی میں کمی تو آتی ہے؟
میرے گھر میں اس طرح کے بھی کرائم کم ہو جاتے ہیں زیادہ تر. اصل میں رات کے اوقات میں آپ دیکھیں تو تقریباً لوگ جاگتے ہیں, ٹھیک ہے, وہ سناٹا آپ کو کہیں پر روڈوں رستوں پر یا گلیوں میں نہیں ملے گا. تو یہ جو کرائم ہے یہ سناٹے کا کرائم ہے, یہ زیادہ تر لوگ وہاں پر کرتے ہیں جہاں پر لوگوں کی آمدرفت بالکل کم ہو. تو جہاں پر لوگوں کی آمدرفت زیادہ ہوتی ہے تو وہاں پر یہ کرائم کم ہوتا ہے. تو رمضان میں میرے خیال میں آمدرفت زیادہ ہوتی ہے. ہو سکتا ہے کہ کئی ایسی جگہ ہوں جہاں پر کم ہو اندر, تو وہاں پر کچھ نہ کچھ ہوتا ہوگا, بہرحال ریشو ہوتا ہے لیکن کم ہے.
ٹھیک. اچھا, بہت سارے آپ کے کلائنٹ ہوتے ہوں گے اور جب رمضان کی آمد ہونے لگتی ہوگی تو بعض ایسے بھی ہوں گے جو بالکل بیل کے قریب ہوں گے, جن کا یہ کہہ لے کہ جن کی ضمانت ہونی والی ہوگی یا ان کا کیس ختم ہونے کا سلسلہ ہو سکتا ہوگا, تو وہ بھی ایک زور تو دیتے ہوں گے, یار عید گھر پہ گزر جائے گی, رمضان ہمارا جو بھی بندہ ہے اب وہ قصوروار ہے بے قصور ہے, جو بھی اس کی قانونی حد لگتی ہے اس پہ جلد سے جلد اس کو ضمانت پر یا اس کی رہائی کی کوئی سلسلہ بنایا جائے, ایسے کوئی رابطے ہوتے ہیں؟
ہاں, یہ مسلسل پریشر ہوتا ہے, اور ہم نے کورٹوں میں دیکھا ہے کہ کورٹیں آخری دنوں میں یعنی آخری عشرہ جیسے چل رہا ہے تو کوشش کرتی ہے کورٹیں ریلیف دینے کی. ٹھیک ہے, کہ بندہ اگر زیادہ ہینیس سے کرائم میں نہیں ہے تو اس کو کوشش کر کے بیل دیتے ہیں کہ چلے سال میں ایک دفعہ جا رہی ہے, کہ بچوں کے ساتھ کرے گا پھر کیس چلے گا, کیس میں جو بھی رزلٹ ہوگا. تو یہ زیادہ تر ضمانت کے کیسوں میں جن میں ضمانت ہونی ہے, کیس کے نہیں جن میں ضمانت ہونی ہے, تو ضمانت کی وجہ سے یہ تھوڑا کام پر اور پریشر ہمارے اوپر بڑھ جاتا ہے. تو ہمیں بھی امید ہے کہ جج صاحبان بھی اس چیز کو کنسیڈر کرتے ہیں, کیونکہ وہ بھی ہیومن بینگ ہے آخر, ظاہری بات ہے, اور بچوں کے ساتھ عید منانے کی خوشی ہر کسی کو پتا ہے, آپ بھی جانتے ہیں ہم بھی جانتے ہیں, تو کوشش یہ ہوتی ہے کہ بالکل
صحیح صحیح. اچھا, سپریم کورٹ میں بھی آپ کی خدمات رہتی ہیں, تو بعض اوقات شہر سے باہر بھی کیس کے حوالے سے جانا ہوتا ہی ہوگا نا, تو رمضان میں کبھی اس طرح کا کوئی حادثہ یا واقعہ ہوا ہو کہ آپ باہر گئے ہیں کیس کے لیے اور پھر رستے میں افطار ہو گیا ہو یا اس طرح کی کنڈیشن؟
یہ 3 دفعہ مجھے اسی مہینے میں ہوا ہے.
اللہ اکبر.
یہ ہوتا رہا.
اچھا, عید کے دن میں تو کورٹس بند ہوتی ہے نا؟
بالکل, عید سے پہلے ایک دن پہلے اور 3 دن بعد میں. یہ گورنمنٹ کی جو چھٹی اناؤنس ہوتی ہے.
اچھا, اس کے علاوہ بھی کورٹس کی ویکیشن وغیرہ ہوتی ہے؟
کورٹ کی ویکیشن سال میں جون جولائی میں ہوتی ہے.
ٹھیک ہے,
جون جولائی میں ویکیشن ہوتی ہے, لیکن کرمنل کورٹ کی ویکیشن نہیں ہوتی ہے. اس میں یہ ہوتا ہے کہ کام کم ہوتا ہے, ججز ٹائم ٹو ٹائم ویکیشن کرتے ہیں. ہائی کورٹ میں 2 مہینے کی چھٹی ہوتی ہے, اور نیچے جو سیشن کورٹ ہیں ٹرائل, جیسے ہم سینئر سول جج کی کورٹ کہتے ہیں, وہاں پر 1 مہینے کی چھٹی ہوتی ہے.
اچھا, عشرہ صاحب, یہ بھی جاننے کی کوشش کریں گے کہ وکلا برادری جو ہے اپنی, اس کے لیے آپ کیا کہیں گے رمضان کو کس طرح یہ ایک اور مزید اچھے انداز میں گزارنے کی کوشش کر سکتے ہیں؟
دیکھیے, وکلا برادری میں تقریباً زیادہ تر روزہ ہی ہوتا ہے وکیلوں کو, तो कल हमने डिस्ट्रिक्ट बार एसोसिएशन की तरफ से दावत पार्टी रखी, डिस्ट्रिक्ट बार ने रखी है, हम सब ने वकुलों को मधु किया है, तो ये भी उसी का एक तसलसल है ताकि लोगों में और वकुला में ये रुझान फैले। तो ये सिलसिले में हम स्टार पार्टी भी करते रहते हैं, आप इंडिविजुअल तौर पे भी होती है, डिस्ट्रिक्ट बार की तरफ से भी होती है, जजेस में भी होती है।
अच्छा, साथ में ये भी जानने की कोशिश करेंगे शाह साहब के कभी ऐसा हुआ इत्तेफाक के कोर्ट का लास्ट डे है, जैसा आप बता रहे हैं ईद से एक दिन पहले उमूमन छुट्टी हो जाती है ना, जिसे हमारे यहाँ चांद रात भी कहा जाता है, और लास्ट डे पे किसी ऐसे कह लें कि जो आपका क्लाइंट था उनका कोई जानने वाला या अजीज जो बंद था उसकी जमानत आपने कराई हो ना, ऐसा कोई वाकया गुजरा हो कभी?
हाँ, ऐसे एक नहीं कई वाकये गुजरे हैं।
अच्छा,
तो कभी कभी ऐसा होता है कि गवर्नमेंट छुट्टी अनाउंस नहीं करती है, दूसरे दिन जो है ना ईद हो जाती है, कभी कभी पहले अनाउंस कर देती है। बहरहाल एक दफा नहीं कई दफा हुआ, एक दफा मुझे याद है कि हाई कोर्ट में एक मीरपुर खास की पार्टी थी मेरे पास, उनकी जमानत हो गई थी।
ठीक है,
तो जब जमानत हो गई तो जजेस एक बजे तक तो कोर्ट में बैठते हैं।
ठीक है,
तो जैसे जजेस कोर्ट से रिटायर करते हैं तो चेंबर में चले जाते हैं, फिर वो ऑर्डर डिक्टेट होता है, फिर वो साइन होता है। तो ये तकरीबन एक डेढ़ घंटे का प्रोसेस है।
ठीक है,
तो ये जब प्रोसेस हो गया तीन बज गए, जमानत तो हो गई थी। अब ये होता है कि जमानत के बाद कुछ कानूनी रिक्वायरमेंट्स हैं, जैसे जमानत होगी तो उसको जमानत देनी पड़ती है। ठीक है, जमानत के सिलसिले में वो जगह के डॉक्यूमेंट्स देगा या सेविंग सर्टिफिकेट देगा या प्राइस बॉन्ड देगा, जो भी देगा, तो वो कोर्ट में जमा होते हैं, उसका एक तरीकेकार है।
सही है,
फिर वो वेरिफिकेशन के लिए जाते हैं, उसमें यानी एक दो दिन लग जाते हैं। ठीक है, तो ऐसा हुआ था कि जमानत तो वो लेके आए थे, उनको भी यानी था कि हो सकता है कि हमारी जमानत हो जाए, तो वो लेके आए थे। तो उसमें ये था कि जब तीन बज गए तो सुबह की छुट्टी अनाउंस हो गई, गवर्नमेंट अनाउंस कर दी, तो मेरे पास क्लाइंट आ गए, तो सर ये तो जमानत तो हो गई है लेकिन हमारा बंदा तो नहीं निकल सकेगा,
तो वो स्क्रूटनी होनी है,
जो प्रोसीजर है वो। तो मैं जज साहब के पास चला गया, तो जज साहब ने उस पर ऑर्डर कर दिया क्या कि ये होता है कि उसमें कानूनी लैंग्वेज कुछ और है, मैं उसका उर्दू में बता देता हूँ कि प्रोविजनली एक्सेप्टेड करते थे श्योरिटी कि इसकी वेरिफिकेशन बाद में कराई जाएगी।
ठीक
है, टाइमिंग हम एक्सेप्ट करके आपकी रिलीज निकाल देते हैं।
ठीक है,
तो वो मुझे याद है कि उनका बंदा जो है वो तकरीबन अफ्तार के बाद निकला था जेल से, और वो 11 बजे मेरे ख्याल में मीरपुर खास पहुंचे, तो ईद चांद रात वाले दिन मुझे फोन किया कि हमारा बंदा आ गया, आपकी बड़ी मेहरबानी। तो ये वाकया मुझे याद है, वैसे उमूमन होता रहता है ये सिलसिला।
तो उनके घर वालों की बाद में मुलाकात भी हुई होगी, वो तो क्या है कि उनका एक समा था घर पर ना,
जाहिर बात है अब रिहा होके आ रहा है तो उसमें तो खुशी बेनता होगी ना,
बिल्कुल बिल्कुल,
उनके बच्चे, उनके जो दूसरे घर वाले, उनके वालदीन वगैरह, यानी ये खुशी मेरे ख्याल में नापने वाली नहीं है।
प्यारे प्यारे इस्लामी भाई और मदनी चैनल के नाज़रीन, हमारे साथ एडवोकेट ऑफ सुप्रीम कोर्ट इशरत अली लोहार साहब मौजूद थे, जो कानून के हवाले से भी जिन्होंने हमारी रहनुमाई की है, और साथ में रमजान किस अंदाज में इनका गुजरता है, वकला बिरादरी रमजान में क्या कर रही होती है, इस हवाले से भी हमें मालूमात फराहम की है। प्यारे प्यारे इस्लामी भाई और मदनी चैनल के नाज़रीन, आज का आपने ये रमजान स्पेशल प्रोग्राम जिसका नाम है रमजान और हम, इसका ये एपिसोड मुलायदा किया। आज के इस एपिसोड में आपने देखा हमारा सेगमेंट मेहनत कशों का रमजान, कि मेहनत कश किस तरह मेहनत मजदूरी करते हुए बड़ा टफ काम कर रहे होते हैं, फिर भी रमजान की बरकतें लूट रहे होते हैं। आज ही के इस प्रोग्राम में आपने सेगमेंट देखा अवाम की राय, अवाम का रमजान, के अवाम अपने रमजान को किस अंदाज में गुजार रही होती है। आज ही के इस एपिसोड में आपने हमारा सेगमेंट देखा प्रोफेशनल की रमजान रूटीन, कि प्रोफेशनल्स अपने प्रोफेशन के साथ साथ रमजान को किस अंदाज में गुजार रहे होते हैं, उनका स्केड्यूल ऑफ लाइफ कैसा तब्दील हो जाता है, रमजान उनके अंदर क्या तब्दीली ला रहा होता है। और आज ही किस एपिसोड के अंदर आपने देखा हमारा सेगमेंट कानून पर अमल करें, और आपने एक एडवोकेट के जरिए से कानून पर अमल करना किस कदर जरूरी है ये भी मुलाहिदा किया होगा। और आज ही के एपिसोड में देखा मुबल्लिगीन के मदनी फूल, तो मुबल्लिग दावत इस्लामी के बड़े प्यारे प्यारे मदनी फूल यकीनन आपने सुने होंगे, इन मदनी फूलों से अपनी जिंदगी को महकाने की कोशिश करें, इंशाअल्लाह करीम इससे कब्र भी रोशन होगी, आखिरत भी रोशन हो जाएगी। ये हमारे ये कह लें कि इस सीजन
2022 1443 से नहीं जी रमजान का आखिरी एपिसोड था और इंशाअल्लाह करीम नेक्स्ट टाइम भी इसी तरह के रोड शोज, इसी तरह के जो अवामी राय के या अवामी प्रोग्राम होते हैं मदनी चैनल आपके लिए लेकर आता रहेगा। आप मदनी चैनल देखते रहेगा, साथ ही साथ आपको आखिरी प्रोग्राम में ही ये भी कहता चलूं कि इंशाअल्लाह करीम हो सकता है ये एपिसोड जब ये चल रहा होगा तो वह रमजान का आखिरी दिन भी होगा, तो कल का दिन ईद का दिन होगा। आप तमाम मदनी चैनल के नाजरीन को मेरी जानिब से, हमारी पूरी टीम की जानिब से ईद मुबारक।
रमजान और हम, रमजान और हम, रमजान और हम, कोई हो पेशा कोई काम हो, कोई हो मनसब कोई नाम हो, रमजान।